आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। आदरणीय प्रिय श्रोता मित्र, आज पनि तपाई सबैलाई मेरो ख्रिष्टीय अभिवादन जय मसीह साथै नमस्कार। प्रिय श्रोता मित्र, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा अघिल्लो दिनमा हामीले उत्पत्ति 27 अध्याय आरम्भ गरिसकेका छौं र यहाँ हामीले 37 अध्याय 1 पददेखि 11 पदसम्म देख्यौं, जहाँ याकूबको घरमा केही संकष्टले स्थान लिन्छ। कुरा के हो भने, याकूबले राहेलपट्टिको छोरा युसुफलाई अरू छोराहरूलाई भन्दा धेरै माया गर्छन् र तिनी अरू दाजुहरूका खराब व्यवहारको पितालाई सुनाइदिन्थे, तिनलाई मात्र राम्रो लुगा किनिदिन्छन्। यहाँ हामी त्यो परिवारमा याकूबको भेदभावको आत्मा देख्छौं र जुनले गर्दा त्यस परिवारमा यस्तो संकष्टको थालानी भएको थियो, शुरू भएको थियो। दाजुहरूले याकूबलाई घृणा गर्न लागे र दुश्मनी गर्न लागे, अनि उसका दाजुहरूलाई तिनको विरूद्धमा अर्को रिस उठाउनको कारक थियो, तिनको विरूद्धमा अर्को रिस उठ्नको कारण थियो उसले त्यस्तो सपना देखे र त्यो सपना आफ्ना दाजुहरूलाई सुनाइदिए। जुन सपनाको सार यस्तो थियो कि युसुफ तिनीहरूमध्ये श्रेष्ठ हुनेछ र तिनको अधिपत्य मुनि अरूहरू चाहिँ आउनेछन् र उसलाई दण्डवत गर्नेछन्, ढोक दिनेछन्। यसले झन तिनका दाजुहरूले तिनको डाहा गर्न लागे र तिनीप्रति रुष्ट हुन लागे। तर रेकर्डले भन्दछ कि तिनका बाबुले यी कुरा मनमा राखे, अनि पछिबाट हामी थाहा पाउनेछौ कि यो सपना ज्यूको त्यू भएर पूरा भयो। आज हामी उत्पत्ति 37 अध्याय 12 पददेखि 36 पदसम्म देख्नेछौ। पहिलो कुरा देख्नेछौ, याकूबले युसुफलाई आफ्ना दाजुहरू कहाँ पठाउँछन्। 37 अध्याय पद 12 भनिएको छ, एकपल्ट तिनका दाजुहरू आफ्ना बाबुका बगालहरू सकेमा चराउन गएका थिए। यस समयमा याकूब र उसका परिवार हेब्रोनमा बसोबास गरिरहेका थिए, जुन करिब 20 मिल यरूसलेमको दक्षिणतिर पर्दछ, अनि सेकेम चाहिँ यरूसलेमको सुदूर उत्तरतिर पर्दछ। यसबाट हामी यो कुरा बुझ्न सक्छौं कि युसुफका यी दाजुहरू घरबाट अति नै टाढाको दूरीको स्थानमा बगालहरू चराइरहेका थिए। अनि 37 अध्यायकै 13 पदमा भनिएको छ, र इसरायलले अर्थात याकूबले योसेफलाई भने, तेरा दाजुहरू सकेममा भेडाहरू चराइरहेका छन्, आइज म तलाई उनीहरू कहाँ पठाउनेछु। योसेफले भने, म तयार छु। युसुफले भने, हुन्छ म जानेछु। देख्नुभयो, तिनी आफ्नो पिताको आज्ञाकारी पुत्र थिए। अनि 14 पदमा भनिएको छ, इसरायलले अर्थात याकूबले तिनलाई भने, गएर हेर, तेरा दाजुहरू र भेडा बाख्राहरू राम्रै छन् कि छैनन्, अनि म कहाँ समाचार ले। तब याकूबले अर्थात इसरायलले तिनलाई हेब्रोनको बेसीबाट सकेममा पठाए। योसेफ हेब्रोनबाट यात्रा गरेर सेकेममा आइपुगे। जब तिनी सेकेममा पुगे, तिनले उनीहरूलाई खोज्न आरम्भ गरे। त्यो अति नै ठूलो सम्म नभएको अग्लो होचो भएको स्थान थियो, र यो केटाले तिनीहरू रहेको स्थानलाई ठिम्याउन गाह्रो पर्यो। 15 पदमा भनिएको छ, योसेफ त्यहाँ आइपुगेपछि एउटा मानिसले तिनलाई खेतमा डुलिरहेका भेटायो। तब मानिसले तिनलाई सोध्यो, तिमी कसलाई खोज्दछौ? म कल्पना गर्दछु कि यो व्यक्तिले युसुफ यता उता भौतारिरहेको घुमिरहेको थुप्रैपल्ट देखे, र अहिले तिनले कसलाई खोजिरहेका छौ भनी युसुफलाई सोध्दछन्। अनि 16-17 पदमा हामी पढ्छौं, त्यस मानिसले भन्यो, 16-17 पदमा भनिएको छ, तिनले भने, म मेरा दाजुहरूलाई खोज्दैछु, दयागरी मलाई भन्नुहोस् उनीहरू बगाल कहाँ चराउँदैछन्। त्यस मानिसले भन्यो, उनीहरू त यहाँबाट गए, किनभने उनीहरूले हामी दोतानतिर जाउँ भनिरहेका मैले सुनेको थिएँ। यसैले आफ्ना दाजुहरूलाई खोज्दै गएर योसेफले उनीहरूलाई दोतानमा भेटाए। अब दोतान चाहिँ सेकेमको उत्तरी भेगमा पर्दछ, र यहाँ नै दाजुहरूले आफ्ना बगालहरू सारेथे, र आखिरमा युसुफले तिनीहरूलाई पत्ता लगाए। 18-20 पदमा हामी पढ्छौं, उनीहरूले तिनलाई टाढैमा आइरहेको देखे, र तिनी उनीहरूका नजिक आइपुग्नुभन्दा अघि नै तिनलाई मार्ने उनीहरूले मतो गरे।
उनीहरूले आपसमा भने, त्यो स्वप्नदर्शी आउँदैछन्, लौ अब हामी त्यसलाई मारेर एउटा खाडलमा फालिदिउँ, जंगली पशुले त्यसलाई खाएछ क्यारे भने हामी भनौ र त्यसका सपनाहरू के हुँदा रहेछन् हेरौंला। हजुर हेर्नुहोस्, तिनीहरूले उसलाई कति धेरै घृणा गर्दथे यो कुरा हामी यी पथहरूबाट थाहा पाउँछौ। यहाँ तिनीहरू घरबाट सम्भवत 100 मिल टाढामा रहेका थिए र तिनीहरू आपसमा कुरा गर्छन्, हामी त्यसलाई खत्तम गरौं अनि हेरौं त्यसको सपना कसरी पूरा हुँदो रहेछ। हामी यो कथासँग निरन्तर अगाडि बढ्नभन्दा पहिले म तपाईहरूको ध्यान आकर्षण ख्रिष्ट येशूसँगको युसुफको तुलनातिर खिच्न चाहन्छु। तपाई यो समानताको नचुकाउनुहोस्। पहिलो, युसुफको जन्म पनि आश्चर्यजनकको जन्म हो जुन प्रार्थनाको फलस्वरूप परमेश्वरले दिनुभएको थियो। उत्पत्ति 30:22 पदमा भनिएको छ, तब परमेश्वरले राहेललाई याद गर्नुभयो र तिनको बिन्ती सुनेर तिनको गर्भ खोलिदिनुभयो। अनि प्रभु येशूको पनि कन्या कुमारीबाट जन्म भएको थियो, उहाँको जन्म पनि निश्चय नै आश्चर्यजनकको जन्म थियो। अनि दोस्रो, युसुफलाई पिताले असाध्य प्रेम गर्थे र प्रभु येशूलाई पनि परमेश्वर पिताले असाध्यै प्रेम गर्नुहुन्थ्यो, जसले यो घोषणा गर्नुभयो कि यो मेरो प्रिय पुत्र हो जससँग म अत्यन्त प्रसन्न छु। तेस्रो, युसुफलाई यो घोषणा गरे कि उसले आफ्ना दाजुहरूमाथि शासन गर्नेछन्। प्रभु येशू स्वयंले आफैलाई मसीहको रूपमा प्रदर्शन गर्नुभयो र जसरी तिनीहरूले युसुफको सन्देशलाई हाँसी उडाए, त्यसरी नै तिनीहरूले येशूलाई पनि हाँसी उडाएका थिए। वास्तवमा भन्नु नै पर्ने हो भने उहाँलाई टाँगेको क्रुसको शिरमा यो शब्दहरू लेखिएको थियो, यहुदीहरूका राजा येशू। अनि पाँचौं समानता, युसुफलाई उसको पिताद्वारा आफ्ना दाजुहरू कहाँ पठाइएको थियो, येशू पनि आफ्नै जातिको बीचमा पठाइएको थियो र उहाँ पहिले इसरायलको घरानाको गुमेका भेडाहरूको बीच आउनु भएको थियो। अनि छैटौं समानता, युसुफलाई आफ्ना दाजुहरूद्वारा घृणा गरिए र प्रभु येशूलाई पनि आफ्नै भाइहरूद्वारा आफ्नै जातिहरूद्वारा घृणा गरिनुभयो। अहिले हामी यो युसुफको कथातिर फर्किँदा यो कुराको याद गरौं कि युसुफ आफ्ना दाजुहरू भएतिर जान्छ र तिनीहरू उसको विरूद्ध षड्यन्त्र रच्दछन् र लामो बहुला भएको कपडा लगाएका थिए युसुफले, जुन स्तर ओहदा वा अहस्ताको चिन्ह हो। हामीले यो कुराको पनि याद राख्नुपर्छ कि युसुफ अन्य दाजुहरूभन्दा कम उमेरका थिए, तापनि ओहदामा तिनीहरूभन्दा उच्चमा थिए र त्यहाँ डाहा र घृणा तिनीहरूमा जागेको थियो र अहिले हत्या गर्न समेत सोचिरहेका छन्। रुबेनले पहिले नै परिवारको जेठो जन्म अधिकारको ओहदाको गुमाइसकेका थिए, तापनि यहाँ तिनी असल दृश्यमा उभिएको छन्। तिनले अरूले भन्दा राम्रो परिपक्व इन्साफ दिन्छन्, न्याय दिन्छन्। 21 पदमा भनिएको छ, यो सुनेर रुबेनले यसो भनेर उनीहरूका हातबाट तिनलाई बचाउन खोजे, हामीले त्यसको ज्यानै त लिनु हुँदैन। यदि रुबेनले हस्तक्षेप नगरेको भए तिनीहरूले उसलाई त्यहाँ नै मार्ने थिए। अनि 22 पदमा भनिएको छ, रुबेनले उनीहरूलाई भने, रक्तपात चाहिँ नगरौं, यहाँ मरूभूमिको यस खाल्डोमा त्यसलाई फालिदिउँ, तर त्यसमाथि हात चाहिँ नउठाउ, उनीहरूका हातबाट बचाएर योसेफलाई आफ्ना बाबु कहाँ पुर्याइदिने हेतुले रुबेनले यसो भनेका थिए। यहाँ हामी रुबेन अति नै दयालु हृदय भएको देख्छौ। अनि 23 पदमा भनिएको छ, यसैले जब योसेफ आफ्ना दाजुहरू कहाँ आइपुगे, तब तिनले लाएका राम्रा बुट्टाहरू भएको त्यो लामो लबेदा उनीहरूले फुकालेर खोसे। ओ मित्र, त्यही लुगाको तिनीहरूले ईर्ष्या र डाहा गरिरहेका थिए र अहिले तिनीहरूले तिनीबाट त्यो फुकाले र खोसे। 24 र 25 पदमा भनिएको छ, अनि उनीहरूले तिनलाई समातेर एउटा गहिरो खाल्डामा फालिदिए, त्यो पानी नभएको सुक्खा खाल्डो थियो। जसै उनीहरू खान बसे, उनीहरूले यसो मासतिर हेरे र मिश्रतिर सुगन्धित मसला लेप र मुर ऊँटहरूमा लादेर लगिरहेका गिलातबाट आएको एक इस्माइली यात्री दललाई देखे। यिनीहरू चाहिँ व्यापारीहरू थिए। अनि 26 र 27 पदमा भनिएको छ, तब यहुदाले आफ्ना दाजु भाइहरूलाई भने, हामीले आफ्नो भाइलाई मारेर त्यसको रगत लुकाएर हामीलाई के फाइदा हुन्छ र आऊ अब त्यसलाई इस्माइलीहरूका हातमा बेचिदेऊ हामी त्यसमाथि हात चाहिँ नउठौ किनकि त्यो हाम्रै भाइ हाम्रै जीव जस्तै हो उनका दाजुभाइहरूले उनको कुरा माने अहिले यहुदा पनि नराम्रो काम गर्नलाई हस्तक्षेप गर्छन् जब तिनले केही व्यापारीहरू गइरहेका देखे र यो तिनीसँग भएको योजना चाहिँ पैसाको पछि लाग्ने योजना हो तापनि तिनी कमसेकम हत्याले स्थान लिएको चाहँदैनथे ऊ चाहँदैनथे कि युसुफको रगत तिनीहरूको हातमा बगेको र अरू भाइहरू तिनको सल्लाहमा सन्तुष्टि भए किनभने तिनीहरू यही चाहन्थे कि जसरी भए पनि त्यस युसुफलाई तिनीबाट हटाएको अनि तिनीहरूले यो सोचे कि यस केटालाई इस्माइली व्यापारीहरूलाई दिइहाल्ने र तिनीहरूले उसलाई दासको रूपमा मिश्रमा बेचुन् घटीमा पनि तिनीहरू उसको अनुहार देख्नबाट त मुक्त भए दासत्व प्राय सबै स्थानहरूमा जीवित मृत्यु सर थियो र तिनीहरूले थाहा पाएका थिए कि तिनीहरू यसो गरेर त्यस केटाबाट सधैँको निम्ति मुक्ति पाउनेछन् अनि 28 पदमा हामी पढ्छौं यसकारण जब मिद्यानी व्यापारीहरू त्यही बाटो भएर आए तब योसेफका दाजुहरूले तिनलाई खाल्डो बाटो ताने निकाले र ती इस्माइलीहरूको हातमा चाँदीका 20 सिक्कामा बेचिदिए अनि तिनीहरूले योसेफलाई मिश्रमा लगे यस बिन्दुमा तपाईँले सम्भवत यो सोचिरहनु भएको होला कि यो उत्पत्तिको रेकर्ड लेख्ने मोसाले आफ्नो बुद्धि राम्ररी होसियारी प्रयोग गर्नुपर्ने थियो पहिले चाहिँ तिनी इस्माइलीहरू भन्छन् अहिले चाहिँ मिद्यानीहरू वास्तवमा ती व्यक्तिहरू को हुन् के यो बाइबलमा त्रुटि हो अह होइन इस्माइलीहरू को हुन् तिनीहरू अब्राहमका छोरा इस्माइलको सन्तानहरू हुन् मिद्यानीहरू को हुन् तिनीहरू अब्राहमको छोरा मिद्यानका सन्तानहरू हुन् इस्माइल चाहिँ हागारपट्टिको अब्राहमको छोरा थिए अनि मिद्यान चाहिँ केतुरापट्टिको छोरा थिए जसलाई तिनले साराको मृत्युपछि विवाह गरेथे तिनीहरू सबै दाजुभाइहरू हुन् तिनीहरू यी केटाहरूका झुन्डका आफ्नै निकटका नातेदारहरू हुन् जसले आफ्नो यो युसुफ भाइलाई बेचिरहेका छन् यस समयमा इसरायलीहरू को थिए हजुर इसरायली चाहिँ ती केटाहरू मध्ये 12 जना थिए र तिनीहरूको संख्या 12 थियो कति संख्यामा तपाईँ इस्माइलीहरूको बारेमा सोच्नुहुन्छ यस समयसम्ममा इस्माइल इसाक भन्दा जेठा थिए त्यसकारण त्यहाँ 100 वा त्यो भन्दा धेरै पनि हुन सक्छ र त्यहाँ मिद्यानीहरू कतिजना हुनुपर्ने थिए मिद्यान इसाक पछि जन्मेका थिए त्यसकारण त्यहाँ निश्चय नै तिनीहरूको थुप्रै संख्या चाहिँ थिएन हुन सक्छ 20 या त्यो भन्दा केही बढी यिनीहरू साना समूहहरू थिए अनि ती दिनमा यात्रा गर्ने काम अति नै जोखिमपूर्ण हुन्थ्यो तिनीहरू मिश्रमा जानको लागि मरूभूमिको काटेर जानु पर्दथ्यो अहिले तिनीहरू सुरक्षाको लागि यो इस्माइलीहरूसँग सँगै संयुक्त भए मिले र तिनीहरूसँगै मिलेर युसुफलाई किने र तिनीहरू मिश्रमा व्यापारको लागि गइरहेका थिए र जबकि तिनीहरू आपसमा सम्बन्धित नातेदार भएकोले गर्दा तिनीहरूले एक आपसलाई जान्दथे बुझ्दथे र साथै सँगै मिले यसपछि निम्न पदहरूमा हामी देख्छौं कि 10 दाजुहरूले युसुफलाई इस्माइलीहरूको हातमा बेच्दछन् र तिनीहरूले उसलाई मिश्रमा लान्छन् 29-31 पदमा भनिएको छ जब रुबेन खाल्डोमा फर्के तब योसेफलाई त्यस खाल्डोमा नदेख्दा उनले आफ्ना लुगा च्याते र भाइहरू कहाँ गएर भने किटो त छैन त अब म कहाँ जाउँ तब उनीहरूले एउटा बोको मारेर योसेफको लबेदा त्यस रगतमा चोपे अनि त्यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्ना बाबु कहाँ ल्याएर भने यो हामीले भेटायौं हेर्नुहोस् त यो तपाईँको छोराको हो कि होइन यसको मतलब रुबेनलाई यो सम्पूर्ण कुराको कति पनि थाहा थिएन किनकि रुबेनले सोचेथे कि त्यस केटोलाई खाल्डोबाट निकालेर सुरक्षित ढंगले घरमा बुबा कहाँ पुर्याइदिने अनि 32 पदमा हामी पढ्छौ अनि त्यो राम्रा बुट्टाहरू भएको लबेदा उनीहरूले आफ्ना बाबु कहाँ ल्याएर भने यो हामीले भेटायौं हेर्नुहोस् त यो तपाईँको छोराको हो कि होइन अति नै चलाक युक्ति होइन र तिनीहरूले यस्तो अभिनय गरे मानौ तिनीहरूले उसलाई कति पनि जान्दैन तिनीहरू खालि यही बहाना बनाउँछन् कि तिनीहरूले खालि यो कोट मात्र पाए यो लबेदा मात्र पाए मलाई विश्वास गर्नुहोस्, तिनीहरूले त्यो लबेडाको राम्ररी जानेका थिए, तर तिनीहरू बहाना बनाउँछन् कि तिनीहरूले यो कोटलाई अर्थात लबेडालाई राम्ररी चिन्न सकेन र पितालाई सोध्दछन् कि उनले चिन्छन् कि चिन्दैनन्। याकुबले जानेका थिए कि त्यो लबेडा कोट कसको हो, अर्थात युसुफको हो भनेर उसलाई राम्ररी थाहा थियो। अब तिनी स्वाभाविक निष्कर्षमा आइपुग्छन् जुन युसुफका ती दाजुहरूले आशा गरेका थिए। 33 पदमा हामी पढ्छौं, इसरायलले अर्थात याकुबले त्यो लुगा चिनेर भने, यो त मेरो छोराकै लबेडा हो, जंगली पशुले त्यसलाई खाएछ क्यारे, निसन्देह योसेफलाई धुजा धुजा पार्यो होला। हजुर, केही समय यहाँ रोकिएर अर्को वास्तविकतातिर आफ्नो नजर उठाउ। तिनीहरूले सानो पाठो मारे, बोका मारे र त्यो रगत त्यो कोटमा लबेडामा लपेटे। मित्र, बोकालाई मारेर त्यसको रगतमा युसुफको कोट वा लबेडा चोपिदिएर छल गरेको कुराले तपाईंलाई केही त्यस्तो कुराको याद दिलायो जुन तपाईंले पहिले नै सुनिसक्नु भएको छ। यो कुराको याद राख्नुहोस् कि जब रिबेका र याकुबले गुप्त रूपमा इसाकलाई चलाकी साथ छल गरेर एसाउको आशिष हडप्ने कोशिश गरेको बेला तिनीहरूले सानो पाठोको प्रयोग गरेथे। तिनीहरूले मारे र मासु इसाकलाई तयारी गरिदिए, यस्तो बहाना बनाउँदै कि तिनी एसाउ नै थिए। त्यस बाख्राको छाला निकाले र आफ्नो हातहरू र पाखुराहरूमा लगाए र पितालाई चलाकी साथ धोका दिए, आफू चाहिँ एसाउ बनेर। र अहिले युसुफको दाजुहरू बाख्राको रगतको आफ्नो पितालाई छक्याउन प्रयोग गरिरहेका छन्, अनि त्यो पिता याकुब नै थिए। तिनीहरूले युसुफको कोट लबेडा तिनलाई दिन्छन् र भन्छन्, के तपाईँले यसको चिन्नुहुन्छ, हामीले पहाड़ी जंगलमा यो लबेडा भेटायौं, यस्तो लाग्छ कि जंगली जनावरहरूले उसलाई मार्यो। अनि वृद्ध याकुबको निष्कर्षमा आउँछन् कि उसको पुत्र युसुफलाई जंगली जनावरद्वारा मारियो। यो कुराको होशियारपूर्वक ध्यान दियो, याकुबलाई त्यही तरिकामा ठगियो जुन वा जसरी तिनले एक समय अरूलाई ठगे थिए। गलाती 6:7 पदमा भनिएको छ, परमेश्वरमा ठट्टा छैन, जसले जे रोप्छ त्यसैको कटनी पनि गर्नेछ। यो व्यक्ति याकुबले आफ्नो जवान उमेरमा केही खराब कुरा गरेथे, केही खराब कुरा छरेथे, तिनले छल कपट धोक्काको प्रयोग गरे र अहिले जसरी तिनले धेरै साल आफ्ना पितालाई चलाकीपूर्ण धोका दिए, त्यसरी नै अहिले उसका छोराहरूले तिनलाई पनि चलाकपूर्ण धोका दिइरहेका छन्। मित्र, जब हामी धान रोप्छौं, धान काट्छौं, जब हामी मकै छर्छौं, मकैकै कटनी गर्छौं, हामी त्यही नै काट्छौं जे छर्छौं जे रोप्छौं। यो हरेक क्षेत्रमा सत्य छ, यो आत्मिक नैतिक शारीरिक हरेक क्षेत्रमा सत्य छ, अनि यो विश्वासीहरूको निम्ति पनि सत्य छ। कोही पनि पाप कर्मबाट त्यसै वञ्चित रहन सक्दैन, बिना दण्ड उम्कन सक्दैन। यदि तपाईँले असल जीवनमा छर्नु भएको छ भने असल काट्नुहुन्छ, तर खराब छर्नु भएको छ भने त्यही काट्नुहुन्छ। अहिले याकुबले आफ्नो जीवनमा त्यही कुरा काटिरहेका छन् जुन तिनले एकपल्ट आफ्नो जीवनमा छरेथे। अहिले याकुबको कष्ट दुःखको ध्यान दिनुहोस्। 34 र 35 पदमा भनिएको छ, तब याकुबले आफ्ना लुगा च्याते र तिनले आफ्नो कम्मरमा भाङ्र लाएर आफ्नो छोराको निम्ति धेरै दिनसम्म शोक गरे। तिनका सबै छोराछोरीहरूले तिनलाई सान्त्वना दिने प्रयत्न गरे, तर तिनलाई शान्ति भएन। तिनले भने, अह, यो मेरो शोकमा नै म मेरो छोरा कहाँ चिहानमा जानेछु। यसरी योसेफका बाबुले तिनको निम्ति बिलाउना गरे। सम्भवत कसैले यो सोचला कि उसको बिलाउना र शोक यो कुराको प्रमाण हो कि वास्तवमा तिनी कति धेरै आफ्नो त्यो छोरा युसुफलाई प्रेम गर्थे। म यो कुरामा सहमत छु कि तिनले निश्चय नै आफ्नो यो छोरालाई औधी प्रेम गर्थे, तर उही समयमा यसले यो पनि प्रकट गर्दछ कि अहिलेसम्म तिनले विश्वासद्वारा हिँड्न सिकेका थिएन। तपाई तिनले पेनियलमा पाएको अनुभवको याद गर्नुहोस्, त्यो खाली वृद्ध अहम्ता र स्वार्थको पतन मात्र थियो, शरीर त्यहाँ पतन भएको थियो, तर अहिले तिनले विश्वासद्वारा हिँड्न सिक्नुपर्ने थियो अझ धेरै। तिनले त्यो कुरा अझसम्म सिकेको छैन। भन्नु नै पर्ने हो भने याकुबको विश्वास हिब्रूको 11 अध्यायमा उल्लेख गरिएको छ, तर तिनको मृत्यु नभइन्जेलसम्म तिनको विश्वासको उदाहरणको रूपमा त्यहाँ तिनको जीवनमा केही कुरा पनि उल्लेख गरिएको छैन। यहाँ तिनको शोकलाई दोस्रो समुएल 12:15-23 पदमा दाउदको शोकसँग उसको त्यो विलापसँग तुलना गरौं। दाउद पनि आफ्नो प्रिय छोरा मर्दा अति नै धेरै शोक गरे। तिनले त्यो छोरालाई त्यति नै धेरै माया गर्थे जति याकुबले आफ्नो छोरा युसुफलाई माया गर्थे। तर दाउद चाहिँ विश्वासका व्यक्ति थिए। तिनले जानेका थिए कि त्यो सानो केटा फेरि फर्केर आउने छैन, र तिनले यो पनि जाने कि त्यो छोरा जस्तै तिनी पनि यो संसारबाट एक दिन बिदा लिन गइरहेका छन् र तिनीसँग फेरि मिल्ने छन्। ओ कस्तो विश्वास! हेर्नुहोस्, याकुब विश्वासद्वारा अझ हिँडिरहेका थिएनन्। यो असामान्य शोक हो। क्रिस्टियन मित्रहरू, तपाईहरूले सम्भवत आफ्ना प्रियहरूलाई गुमाउनु भयो होला। सम्भवत तपाईँ यो शोकबाट अलग हुन सक्नु भएको छैन होला। म तपाईँलाई दयालु भावमा, प्रेमिलो भावमा भन्छु, विश्वासद्वारा हिँड्न सिक्नुहोस्। तपाईँ आफ्नो विश्वास प्रदर्शन गर्नुहुन्छ जब तपाईँ यो महसुस गर्नुहुन्छ कि शोक गरेर आफ्ना प्रियहरूलाई जो सुतिसकेका छन्, जो मरिसकेका छन्, फेरि जीवनमा ल्याउन सक्नुहुन्न। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने र तपाईँ परमेश्वरको जन जो संसारबाट विदा लिइसकेका छन् त्यसको निम्ति शोक गरिरहनु भएको छ भने तब म भन्छु विश्वासद्वारा हिँड्न सिक्नुहोस्। तपाईँ यो कुराको देख्नुहुनेछ, एक दिन तपाईँ उसलाई फेरि भेट्नुहुनेछ, मिल्नुहुनेछ उससँग। तिनी सदाको निम्ति अलग भएका छैनन्। संसारसँग विश्वास छैन र तिनी आशा नभएको जस्तै गरी शोक गर्दछन्। तर हामीसँग विश्वास छ, हामीसँग आशा छ कि एक दिन हामी हाम्रो प्रियजन जो प्रभुमा सुतेका छन् तिनीहरूसँग मिल्नेछौ, भेट्नेछौ। ख्रिस्टियन मित्र, तपाईँ विश्वासद्वारा हिँड्न सिक्नुहोस्। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, ईपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98-4735-679, 98-4703-5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।